صدق الله العظيم. وقال النبي صلى الله عليه وسلم: الكيس من دان نفسه وعمل لما بعد الموت، أو كما قال عليه الصلاة والسلام. محترم بزرگو دوستو، ہمیں اس دنیا میں ہمیشہ نہیں رہنا بلکہ ایک دن ہمیں اس دنیا کو چھوڑ کے جانا ہے، اور اللہ نے ہمیں دنیا میں رہنے کے لیے نہیں بھیجا بلکہ اللہ نے ہمیں دنیا میں جو بھیجا ہے وہ مرنے کی تیاری کے لیے بھیجا ہے، آخرت کی تیاری کے لیے بھیجا ہے. اور اس دنیا کا سارا نقشہ جو ہمیں نظر آ رہا ہے، یہ سارا ہماری خدمت کے لیے اللہ نے بنایا اور ہماری خدمت کر رہا ہے. الدنیا خلقت لکم وانتم خلقتم للآخرہ. فرمایا دنیا کا جتنا بھی نقشہ جو نظر آ رہا ہے، یہ سارا انسان کی خدمت کے لیے، اور انسان ہی اس سے نفع اٹھا رہا ہے، ہم سب اس سے نفع اٹھا رہے ہیں. اور اللہ کہہ رہے ہیں کہ انسان، میں نے تجھے جو پیدا کیا ہے آخرت کے لیے، آخرت کی تیاری کے لیے. اس لیے ہمارے سامنے ہمیشہ آخرت رہے، جہاں ہمیشہ ہمیں رہنا ہے، وہاں کبھی فنا نہیں واقع ہوگا، وہ ہمیشہ کی زندگی ہے. اس کی تیاری کے لیے اللہ نے ہمیں یہ مختصر وقت دیا ہے. دنیا کا جو وقت ہے بہت مختصر وقت ہے آخرت کے مقابلے میں، اور اس مختصر وقت کو اگر ہم نے صحیح لگا دیا اور اس کو آخرت سامنے رکھ کر آخرت کی تیاری میں لگا دیا، تو یہ مختصر وقت میں ہم بہت کچھ حاصل کر سکتے ہیں، اور جنت کے اونچے اونچے ہم درجے حاصل کر سکتے ہیں. اس لیے ہمیں ہمیشہ اپنی موت کی فکر ہر وقت ہمارے اوپر سوار رہنی چاہیے، اس لیے کہ ہر ایک کو موت کا مزہ چکھنا ہے، قرآن کہہ رہا ہے. اور یہ موت کیوں اللہ عطا فرمائیں گے؟ موت اس لیے اللہ عطا فرمائیں گے تاکہ ہم اس دنیا کے اندر ہم نے جو مزدوری کی ہے، جو محنت کی ہے، جو اعمال کیے ہیں، جو ہم نے اپنے آپ کو تھکایا ہے، اس کا بدلہ دینے کے لیے. اور اللہ ہر ایک کو اس کا پورا پورا بدلہ دیں گے. وَإِنَّمَا تُوَفَّوْنَ أُجُورَكُمْ يَوْمَ الْقِيَامَةِ. قیامت کے دن ہر ایک کو اس کی پوری پوری مزدوری مل جائے گی. جو یہاں جیسا عمل کرے گا ویسا وہاں پائے گا. فرمایا کامیاب کون ہے؟ فرمایا کامیاب وہ ہے، فَمَنْ زُحْزِحَ عَنِ النَّارِ، جو جہنم سے بچا لیا جائے اور جنت میں داخل کر دیا جائے، یہ آدمی کامیاب ہے. اب ہمارے ذہنوں میں کامیابی ہم کس کو سمجھ رہے ہیں؟ ہر ایک آدمی دنیا کی چیزوں میں اپنی کامیابی سمجھ رہا ہے کہ میرے پاس دنیا کے اعتبار سے ساری سہولتیں آ گئی اور دنیا کی ساری میری ضرورتیں پوری ہو گئی تو میں کامیاب. اور جس اللہ نے ہمیں پیدا فرمایا، جو ہمارا خالق اور مالک ہے، اور جس نے پوری انسانیت کی ہدایت کے لیے اپنی کتاب نازل فرمائی، اس کتاب میں اللہ پاک یہ فرما رہے ہیں کہ جو جہنم سے بچا لیا گیا اور جنت میں داخل کر دیا گیا، یہ کامیاب، یہ آدمی کامیاب. اس لیے ہمیں یہ سوچنا ہوگا کہ میں کیسے جہنم سے بچ جاؤں اور میں کیسے جنت میں داخل ہو جاؤں. اس کے لیے بھی ہماری رہبری فرمائی قرآن نے، اور حدیث میں بھی اللہ کے حبیب علیہ الصلوۃ والسلام نے اس کو بتایا، فرمایا میری ہر امت جنت میں داخل ہوگی. کل امتی یدخلون الجنہ الا من ابا، قیل من ابا یا رسول اللہ، قال من اطاعنی دخل الجنہ ومن عصانی فقد ابا. فرمایا میری ہر امت جنت میں داخل ہوگی، مگر ہاں جس نے میرا انکار کیا. تو صحابہ نے پوچھا انکار سے کیا مراد ہے؟ فرمایا جو میری اطاعت کرے گا, جو میرے نقش و قدم پر چلے گا وہ تو جنت میں جائے گا, جو میرا راستہ چھوڑ کر اپنی مرضی سے چلے گا, خواہشات پر چلے گا, یہ انکار کرنے والا ہے, یہ خواہشات پر چلنے والا نبی علیہ الصلوۃ والسلام کے طریقے کو چھوڑ کر غیروں کے طریقے پر چلنے والا یہ انکار کرنے والا ہے, اور یہ انکار کرنے والا جنت میں نہیں جائے گا بلکہ اس کے علاوہ جہنم میں جائے گا. اس لیے ہر ایک آدمی کے سامنے ایک راستہ بیان کر دیا جنت کا کہ اطاعت ہماری زندگیوں میں آ جائے. اطاعت, قل ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ. اطاعت یہ بہت بڑی چیز ہے, اور اللہ نے تمام انبیاء علیہ الصلوۃ والسلام کو جو بھیجا ہے, جس جس زمانے میں جن جن لوگوں نے انبیاء علیہ الصلوۃ والسلام کی اطاعت کی ہے, اللہ نے ان قوموں کو, ان ماننے والوں کو اللہ نے کامیاب فرمایا, اور وہ بات قرآن میں اللہ نے بیان فرمائی. اور اللہ نے سارے نبیوں کو اسی لیے بھیجا ہے تاکہ ان کی بات مانی جائے, لیطاع باذن اللہ. ہر نبی کو اس لیے بھیجا گیا کہ ان کی بات مان کے چلا جائے. جن جن لوگوں نے مانی اللہ نے ان کو کامیاب فرمایا. ہمیں بھی یہی کہا جا رہا ہے کہ اللہ کے حبیب علیہ الصلوۃ والسلام کی بات کو مان کے چلیں گے تو ہم جنت تک پہنچ جائیں گے. اس لیے جنت تک پہنچنے کے لیے آسان شارٹ کا رستہ یہ ہے کہ ہم اتباع سنت کے ساتھ اپنی زندگی کو گزاریں. 24 گھنٹے کی ہماری زندگی اتباع کے ساتھ گزرے. سنت پر عمل کرنا اور اتباع کی نیت کرنا, اور 24 گھنٹے میں ہمارے ہر وقت کی ہمیں رہبری دی ہے. آدمی صبح اٹھتے ہی اس کو رہبری فرمائی کہ سنت کے ساتھ اس کو اٹھنا, کیسے اٹھنا, کیا پڑھنا, کیا کرنا, یہ ہماری رہبری کی. آدمی اسی طریقے سے یہ اٹھے گا اور جو جو اعمال کرنے کو کہا گیا وہ اعمال کرے گا, تو یہ اس کا اٹھنا, اس کا یہ عمل کرنا اس کو جنت سے قریب کرتا جائے گا. اس لیے کہ اس نے اطاعت کے ساتھ صبح اٹھا ہے اور اطاعت والے اعمال اپنی زندگی میں داخل فرمایا. اس لیے ہمیں صبح اٹھنے کے ساتھ ہی آدمی سوچے کہ میرے اللہ کے نبی علیہ الصلوۃ والسلام نے میرے اس وقت اٹھنے میں کیا رہبری میری فرمائی, مجھے کیسے اٹھنا, اور اس وقت مجھے کیا پڑھنے کو کہا گیا. آدمی بس اس دھیان کے ساتھ تھوڑا سا وقت اپنا اس طریقے سے لگائے گا تو پھر اس کی انشاءاللہ عادت بن جائے گی, اور پھر ان دعاؤں کا اہتمام کرے گا, ان اعمال کا اہتمام کرے گا جن اعمال کے ذریعے سے بندہ جلدی سے جنت کے قریب ہو جائے گا. اس لیے کہ جنت میں پہنچنے کے لیے شارٹ کٹ رستہ وہ اتباع سنت ہے, اللہ کے بھی علیہ الصلوۃ والسلام کی اطاعت ہے. 24 گھنٹے میں آدمی اپنی پوری زندگی کو دیکھے, اور آدمی ذرا سا دھیان کرے گا تو فوراً آدمی چوکنا ہو جائے گا. ایک آدمی عمل کرتا ہے لیکن اس کے اندر نہ سنت کی نیت ہے نہ اتباع کی نیت ہے, حالانکہ عمل کر رہا ہے. اس نے کہا کہ آدمی ہر عمل کے وقت ایک تو اتباع کی نیت کرے, اور اللہ کے نبی علیہ الصلوۃ والسلام کی پیروی, اطاعت بھی کرنی ہے اور پیروی کی بھی نیت کرنی ہے, تو انشاءاللہ ہمارا یہ سارا کام دن بن جائے گا. آدمی نے بیت الخلاء میں صبح اٹھتے ہی گیا اور سنت کے مطابق گیا تو اس کا یہ بیت الخلاء میں جانا یہ عبادت شمار ہوگا, اپنی ضرورت پوری کر رہا ہے لیکن سنت کی اتباع کے ساتھ کر رہا ہے, تو یہ اس کو اس سنتوں کے ادا کرنے کا ثواب ملے گا اور اس کا یہ ضرورت کا پورا کرنا عبادت بن جائے گا. ایسے بھی اس کی ضرورت پوری ہوگی لیکن آدمی سنت کے مطابق یہ اپنے استنجا میں جائے گا تو اس کا استنجا کا جانا یہ عبادت بن جائے گا. اس لیے ہمیں ہر وقت اس کی فکر کہ میرا ہر کام سنت کی پیروی میں ہو, سنت کی اتباع میں ہو, اللہ کے نبی علیہ الصلوۃ والسلام کے بتائے طریقے کے مطابق میرا ہر کام کرو, یہ کام اس کو جنت سے قریب کرتے جائیں گے. اس لیے آسان ترتیب, اس لیے فرمایا فمن زحزح عن النار وَأُدْخِلَ الْجَنَّةَ فَقَدْ فَازَ.
جو جہنم سے بچا لیا گیا اور جنت میں داخل کر دیا گیا وہ کامیاب. اس لیے جنت والے اعمال اپنی زندگیوں میں داخل کرنے. اس لیے ہر ایک آدمی اپنی 24 گھنٹے کی زندگی پر تھوڑی سی نظر رکھے, تھوڑا سا دھیان رکھے, بس تھوڑا سا دھیان رکھ کے اس عمل کو اتباع سنت کے ساتھ, اطاعت کے ساتھ کرے گا تو اس کا ہر کام عبادت بن جائے گا. اس لیے کہ ہر مطیع, ہر اطاعت کرنے والا اس کو ذاکر گنا گیا. جو آدمی بھی اطاعت کے ساتھ جو بھی کام کرے گا وہ ذاکر میں شمار ہوگا. اس لیے ہمارا ہر کام اطاعت کے ساتھ ہو. ہمارا گھر میں داخل ہونا, گھر سے نکلنا, اپنے کاروبار میں جانا, اپنی ضروریات کے پورا کرنے کے لیے جانا, سب میں آدمی ہمیشہ نظر رکھے کہ میرے اللہ کے, میرے نبی علیہ الصلوۃ والسلام نے میری کیا رہبری کی, کیا دعائیں مجھے تعلیم دی ہے, میری کیا رہبری کی ہے. آدمی اس کو معلوم کر کے پھر اس دعاؤں کو سیکھے. مختصر دعائیں ہیں لیکن بڑی طاقتور دعائیں ہیں, اس میں بڑا اثر ہے, اسی بھی عرصے تک پہنچنے والی دعائیں ہیں. اس لیے ان دعاؤں کا ہم اہتمام کریں, اور پھر ہم جن جن شعبوں میں جائیں, جن جن کاموں میں جائیں, وہاں پر بھی جا کر ہمارا یہ دھیان ہو, استحضار ہو کہ میں یہ جو کمائی کر رہا ہوں اس میں مجھے پورا لحاظ اس بات کا رکھنا ہے کہ مجھے یہاں شریعت نے اور دین نے کیا رہبری کی ہے. مجھے اسی کے مطابق اپنا کاروبار کرنا ہے, اپنی ذمہ داریوں کو پورا کرنا ہے, اپنے سارے کام کرنا ہے. جب آدمی دھیان کے ساتھ اپنی ذمہ داریوں میں, اپنے کاموں میں جائے گا تو اس کا یہ کمانا, اس کی ذمہ داری پورا کرنا یہ عبادت ہو جائے گا. اور ان پر اللہ کی طرف سے بڑے بڑے انعامات کے وعدے بیان فرمائے ہیں. اس لیے آج ہمارا دھیان ان چیزوں کی طرف نہیں ہے. آدمی مسجد میں آتا ہے تو اس کا یہ تصور ہوتا ہے کہ میں نے عبادت کی, لیکن آدمی اپنے کاروبار میں جاتا ہے یا محنت مزدوری میں جاتا ہے تو اس وقت اس کو کوئی دھیان اور خیال نہیں ہوتا کہ میں اس عمل کو کیسے عبادت بناؤں. اگر آدمی اپنے کاروبار میں جا کر شریعت کو نافذ کرنا, اللہ کے حکم کو نافذ کرنا, اور شریعت نے مجھے کیا رہبری کی اس کے مطابق مجھے اپنے اس کاروبار کو کرنا ہے, اور اسی کے مطابق میرا سارا معاملہ کرنا ہے, تو اس کا یہ معاملہ کرنا, اس کا کاروبار کرنا, یہ تجارت اس کی عبادت بن جائے گی. اس لیے آدمی اپنی ہر چیز میں اس کا خیال رکھے, اس کا ہر وقت فکر رکھے کہ میرے ہر کام میں کیسے اللہ کے حکم کے تحت, اللہ کے نبی علیہ الصلوۃ والسلام کے بتائے ہوئے طریقے کے مطابق کام کروں, تو یہ اس کا یہ کام کرنا بھی عبادت بن جائے گا. ویسے پھر ان کاموں میں جاتے ہوئے بعض مرتبہ آدمی پر ایسا غفلت کا ماحول آ جاتا ہے, گناہوں کا ماحول آ جاتا ہے, تو آدمی اس وقت بھی تصور کرے کہ اس وقت مجھے اپنی ذات کو گناہوں سے بچانا یہ بھی بہت بڑی عبادت ہے. یہ آدمی تصور کرے. چند عبادتوں کا آدمی عبادت تصور کرتا ہے, حالانکہ گناہ سے بچنا یہ بھی بہت بڑی عبادت ہے. اتق المحارم تکن اعبد الناس, سب سے زیادہ عبادت گزار کس کو بیان کیا؟ کہ جو آدمی اپنے آپ کو حرام سے بچائے یہ سب سے زیادہ عبادت گزار اللہ کے نزدیک ہے. اس نے تو کہا, ایک آدمی راستے میں چل رہا ہے اور اس کی نظر غیر محرم پر پڑ گئی بغیر خیال کے, اور پھر اپنی نظر کو جھکا لی, اپنی نظر کو نیچی کر لی, تو فرمایا اس کے اپنی نظر کو جھکا لینا اور اپنی نظر کو بچا لینا یہ اس سے ایمان کی حلاوت محسوس کرے گا اپنے دل میں. لیکن آدمی اپنی نظر کو فوراً بچا لے, آدمی کے سامنے اچانک غیر محرم آ گئی, نظر پڑ گئی تو دیکھتا نہ رہے بلکہ اپنی نظر کو جھکا لے, بچا لے, تو اس پر اس کو ایمان کی حلاوت ملے گی اس گناہ سے بچنے پر. اور آدمی نے عبادت کی لیکن ان گناہوں میں اپنے آپ کو مبتلا کیا تو اس کی عبادت کا سارا نور نکل جاتا ہے. اور کچھ یہ اسباب ہے کہ جو آدمی ان اسبابوں کو اختیار کرتا ہے, زنا کے جتنے اسباب ہے وہ اختیار کرتا ہے تو پھر ایمان نکل جاتا ہے. تو گناہ یہ بہت بری چیز ہے, اسے اس گناہوں سے بچنا یہ بھی بہت بڑی عبادت ہے. اس وقت ہم اپنا یہ تصور اپنے دل میں پیدا کریں کہ اللہ نے مجھے عبادت کا ثواب عطا فرمایا اور میں اللہ کی نگاہ میں بہت بڑا عابد شمار ہوا, میں نے اپنے آپ کو گناہ سے بچایا. اتق المحارم تقن اعبد الناس, فرمایا کہ جو آدمی اپنے آپ کو گناہوں سے بچاتا ہے تو یہ آدمی اللہ کے نظر میں بہت بڑا عابد شمار ہوتا ہے. اس لیے اپنے آپ کو گناہوں سے بچانے کا عادی بھی بنائے, جہاں گناہ کر تو پھر اس کو اللہ کا ہم شکر مانے کہ اللہ تو نے مجھے بچا لیا, میرے اندر تو طاقت نہیں تھی, میں نہیں بچ سکتا تھا, لا حول ولا قوة الا باللہ, اے اللہ تو نے ہی مجھے گناہ سے بچا لیا, تیرا ہی احسان مجھ پر ہوا کہ تو نے مجھے گناہ سے بچا لیا, ورنہ میں اس گناہ کو کر بیٹھتا تو مجھے اس گناہ کی نحوست دنیا میں بھی تکلیف دیتی, موت کے وقت بھی تکلیف, قبر میں بھی تکلیف دیتی, اور قبر کے بعد تو بہت بھاری تکلیف کا سبب بن جاتی. اے اللہ تیرا کرم ہے, تیرا احسان ہے, تو نے مجھے گناہ سے بچا لے. جب بھی اللہ گناہ سے بچا لے اس پر بھی اللہ کا شکر ادا کرے, جب بھی اللہ خیر کے عمل کی توفیق دے اس پر بھی اللہ کا آدمی شکر اللہ کا شکر ادا کرے. جب آدمی نعمتوں پر شکر ادا کرتا ہے, اور اس سے بڑی نعمت کیا ہو سکتی ہے کہ اللہ نے اس کو گناہ سے بچا لیا, اللہ نے اس کو ایک جنت کے عمل کی توفیق دی. یہ گناہ سے بچنا اور جنت والے اعمال کی توفیق, یہ بہت بڑی چیزیں ہیں, بہت بڑی نعمت ہے, ہم نے اس کو ابھی نعمت تصور نہیں کیا. یہ بہت بڑی بڑی نعمتیں ہیں, مال مل جانا یہ تو اللہ سب کو دیتے ہیں, لیکن ایمان اور اعمال اللہ ہر ایک کو نہیں دیتا, اللہ اپنے محبوب بندوں کو دیتے ہیں. اور ایمان اور اعمال کا مل جانا گویا یہ بہت بڑی کامیابی کی علامت ہے. اس لیے آدمی اس پر جتنا بھی اللہ کا شکر ادا کرے کم ہے. اس لیے ہمیں ان نعمتوں پر اللہ کی طرف سے اگر ہمیں کسی عبادت کی توفیق ملی اس پر بھی ہم اللہ کا شکر ادا کریں, کسی گناہ سے اللہ نے ہمیں بچا لیا تو اس پر بھی ہم اللہ کا شکر ادا کریں. اور گناہ مختلف قسم کے ہیں, ہر گناہ سے اپنے آپ کو بچانے کی کوشش کریں. بعض گناہ ہمارے درمیان میں رائج ہے جس کا ہمیں تصور تک نہیں, ہم کرتے رہتے ہیں, حالانکہ یہ گناہ بڑے خطرناک ہیں, بڑے خطرناک ہیں. ان گناہوں سے اپنے آپ کو بچانا, آپس میں ایک دوسرے کی غیبت, یہ عام طور پر ہر ایک کرتا ہے اور اس کو خیال تک نہیں ہوتا کہ میں کیا کر رہا ہوں. قرآن نے تو بہت اس پر بہت سخت تنبیہ فرمائی ہے اور اس پر بہت یعنی وعی بیان فرمائی ہے, لیکن عام طور پر ہم سب اس گناہ میں مبتلا ہے اور اس سے نہ توبہ استغفار کر رہے ہیں نہ اس سے بچنے کی کوشش کر رہے ہیں. اس لیے اپنے آپ کو اس سے بچانا, بد زنیوں سے بچانا, ایک دوسرے کے بارے میں بد زنی, اس سے ہم اپنے آپ کو بچائیں. یہ اعمال سے آدمی کے عمل کیے ہوئے سارے برباد ہو جاتے ہیں. ولا تجسسوا ولا يغتب بعضكم بعضا, قرآن کہتا ہے ایک دوسرے کی جاسوسی مت کرو, ایک دوسرے کے ساتھ بدزنی قائم مت کرو, ایک دوسرے کی غیبت مت کرو. ان گناہوں سے اپنے آپ کو بچاؤ, یہ گناہ بڑے خطرناک ہیں, بڑے خطرناک. آدمی کا کیا کرایا سارا بیکار جاتا ہے. اس لیے اپنے آپ کو ان گناہوں سے بچاتے ہوئے اپنے آپ کو اعمالوں میں لگائے, اور اعمالوں میں بھی نکال کے ہر کام کو سنت کے مطابق آدمی کرنے کی کوشش کرے. تو آدمی جب ہر کام کو سنت کے مطابق سنت کی پیروی میں کرے گا تو اس کا یہ کام عبادت بن جائے گا اور اللہ سے قریب ہونے کا ذریعہ بن جائے گا. اس لیے ہمارے ہر کاموں میں ہم اس کی پوری رعایت کریں کہ مجھے ہر کام کو سنت کے مطابق کرنا. جب آدمی اس کا دھیان اپنے اندر دل میں پیدا کرتا ہے تو پھر اللہ توفیق بھی دے دیتے ہیں, اور آدمی اس کا دھیان ہی نہیں کرتا تو پھر اللہ توفیق ہی نہیں دیتے. اس لیے آدمی ہر وقت ایک تو توفیق مل جائے تو اس پر شکر بھی ادا کرے. جب نعمت کا شکر ادا کرتا ہے تو اللہ اس نعمت میں بڑھوتری عطا فرماتے ہیں. لئن شکرتم لازیدنکم ولئن کفرتم ان عذابی لشدید. تو نعمت کا شکر یہ کہ جس نعمت کے اللہ نے توفیق دی اس پر اللہ کا شکر ادا کرے, زبانی بھی ہے اور عملی طور پر بھی. تو آدمی جتنا شکر ادا کرے گا تو اس نعمت میں اضافہ ہوتا جائے گا. اور آدمی نے نعمت اللہ نے توفیق دی, اللہ نے بہت بڑے احسانات ہمارے پر کیے, लेकिन हमारा कोई ध्यान उसकी तरफ नहीं, कोई शुक्र भी नहीं, तो फिर अल्लाह आगे की तौफीक को छीन लेते हैं। इसलिए हर नेमत पर अल्लाह का हम शुक्र अदा करें। बहरहाल अल्लाह ने हमें जो दुनिया में भेजा है वो आखिरत की तैयारी के लिए, आखिरत की तैयारी। और सबसे समझदार आदमी वो है कि जो आखिरत की तैयारी में अपने आप को लगाए। अलके ये सुमंदान नफ्स, समझदार वो है कि जो अपने नफ्स पर काबू और कंट्रोल करे। आज हम सब देखे कि हमारा हमारे नफ्स पर कंट्रोल काबू है कि नहीं। आज हमने अपने नफ्सों को आजाद छोड़ रखा है। जिस वक्त अमल करने का मौका आता है तो जी में आया कि करना है तो कर लेते हैं, और जी कहता है नहीं तो छोड़ देते हैं। हालांकि ऐसी बात नहीं, आदमी अपने नफ्स पर थोड़ा दबाव डाले, थोड़ा जोर डाले कि भाई मुझे ये काम सुन्नत के मुताबिक करना है, इस्तकामत के साथ करना है, दवाम के साथ करना है, पाबंदी के साथ करना है। उस पर थोड़ा सा अपने नफ्स पर दबाव डालना पड़ेगा और नफ्स को थोड़ा तकलीफ में डालना पड़ेगा। जब आदमी अपने नफ्स पर थोड़ा दबाव डालकर और नफ्स को अपना काबू बनाने की कोशिश करे, तुझे ये अमल करना अपने आखिरत के लिए और अपनी खुद की आखिरत बनाने के लिए करना है और ये अमल तुझे आखिरत में काम आएगा, इस तरीके से दबाव डालकर आदमी अपने अमालों का अपने आप को पाबंद बनाएगा, तो फिर ये आहिस्ता आहिस्ता आखिरत की तैयारी में अपने आप को लगाने वाला बनेगा। और अगर हमने जी में आया कर लिया और जी थोड़ा सा ना करा छोड़ दिया, तो फिर ये नफ्स हमारा सर्कस बन जाएगा, बेकाबू बन जाएगा। इसलिए फरमाया नफ्स पर थोड़ा दबाव डालना पड़े और इस दबाव पर अल्लाह की तरफ से हमें इनाम भी मिलेगा, बदला मिलेगा। इसलिए कि जब आदमी खैर के कामों के लिए कदम उठाता है तो कुछ नागवारियां उससे बर्दाश्त करनी पड़ती है, कुछ अपने नफ्स के खिलाफ बोझ बर्दाश्त करना पड़ता है। तो ये जो बोझ बर्दाश्त उसने किया अमल के करने के लिए, उस पर उसकी जन्नत तैयार होती है, उसकी जन्नत तैयार होती है। और आदमी ने अपने नफ्स पर कोई बोझ ही नहीं डाला, नफ्स को आजादी रखा, आया जी में कर लिया, नफ्स ने ना कहा छोड़ दिया, तो फरमाया इस पर आदमी की जन्नत जैसी बननी चाहिए नहीं बनती, बल्कि इस पर तो हदीस में फरमाया अल्लाह जब जन्नत को अल्लाह पाक ने बनाया और जन्नत की सारी नेमतों को फरिश्तों को कहा देखाओ कि कैसी नेमतें हैं, तो फरिश्तों ने जब देखा तो कहा अल्लाह पाक जो भी जन्नत का तस्किरा सुनेगा उसमें जाए बगैर नहीं रहेगा। और जहन्नम को बनाया फिर कहा कि जहन्नम के अजाबात को देख के आओ, तो देख के आया कहा अल्लाह पाक इतने भारी अजाबात है, इतने सख्त है कि जो भी सुनेगा अपने आप को बचाएगा। फिर उसके बाद अल्लाह पाक ने जन्नत को हुफ्फतिल जन्नतु बिल मकारी, जन्नत को मकारे नागवारियों की बाड़ लगा दी। अल्लाह के हर हुक्म के पूरा करने के वक्त आदमी पर बोझ महसूस होता है, एक नागवारी महसूस होती है शुरू में, लेकिन जब आदमी अपने दिल में जब अल्लाह की मोहब्बत को बिठा लेता है और सच्ची मोहब्बत अल्लाह की दिल में आ जाती है तो फिर उसके लिए बाद में आसान होता है, लेकिन शुरू में तो उस पर बहुत बड़ा भारी बोझ पड़ता है। ये अल्लाह के अहकामात जो हैं आसान नहीं है। नमाज के बारे में फरमाया कि नमाज आसान नहीं है, जिसके लिए अल्लाह आसान करते हैं वस्तईनु बिस्सब्र वस्सला वइन्नहा लकबीरतुन इल्ला अलल खासिरीन। बहुत भारी चीज है नमाज, नमाज के रास्ते से अल्लाह से मदद मांगना और मुसीबत पर सबर करना, ये हरेक की बस की बात नहीं है। देखो हम सुनते भी है कि भी नमाज के रास्ते से इंसान को अपनी जरूरत पूरी करनी चाहिए और अल्लाह ने भी कहा है, लेकिन हम इस नमाज के रास्ते से अपनी जरूरतों को पूरा करने का इंतजाम नहीं करते। पहले असबाब की तरफ हाथ पैर मारते हैं, जब असबाब से लाचार हो जाते हैं तो फिर आखिर में हमें नमाज याद आती है। हालांकि ईमान वाले का सबसे पहला तकाजा ये था, ईमानी तकाजा, कि वो नमाज के जरिए से अल्लाह से मदद तलब करे। लेकिन अल्लाह ने कहा वइन्नहा लकबीरतुन, ये बहुत भारी बात है, ये आसान बात है नहीं कि हर एक आदमी नमाज के रास्ते से अल्लाह से मदद तलब करे। हमें पता भी है कि नमाज के रास्ते से अल्लाह मेरी जरूर मदद करेंगे और नमाज से मेरे मसले हल होंगे, इस बात को हम जानते हैं, फिर भी हम कर नहीं पाते। ये बहुत भारी भारी बात है। हाँ, जिसके दिल में खौफ है, अल्लाह का डर है, अल्लाह का ध्यान है, अल्लाह का इस्तेहजार है, वही आदमी ये नमाज के रास्ते से अल्लाह से, अल्लाह के खजाने से रहने वाला बनता है और नमाज से अल्लाह से मदद तलब करता है। तो ये दीन के जितने भी काम है ये करना आदमी पर बोझ पड़ता है, यही बोझ उसकी जन्नत की राहों को तय करवाएगा, जन्नत के रास्तों को खुलवाएगा। इसलिए अपने नफ्स को आजाद रखे, नफ्स जीने का कर लिया, जीने का नहीं करना छोड़ दिया, ऐसा नहीं। हर अमल पर अपने आप को जमाने की कोशिश करे। इसलिए बार मरतबा अपने नफ्स पर दबाव डालना पड़ता है और नफ्स को कहना पड़ता है कि भाई देख, तुझे इस काम को करना है, तेरे जमने पर अल्लाह इस पर थोड़ा करेगा और जम कर करेगा उस पर अल्लाह बहुत देगा, और तूने कभी किया कभी नहीं किया तो उस पर तुझे बहुत बड़ा इनाम नहीं मिलेगा। इसलिए अपने नफ्स पर दबाव डाल के अपने आप को आमाल का पाबंद बनाए। जितना आदमी अपने आप को आमाल का पाबंद बनाएगा तो फिर वो आमाल उसकी शुरू में उस पर जोर पड़ेगा, फिर उसकी आदत बन जाएगी, फिर वो आदत में अल्लाह इबादत बना लेंगे, उसमें इखलास पैदा हो जाएगा। इसलिए हर अमल को पाबंदी के साथ करना, अपने नफ्स पर थोड़ा दबाव डाल के करना, ये है नफ्स की निगरानी। अल्कैस मन दान नफ्स व अमल लिमा बाद मौत, और मरने के बाद जो काम आने वाले आमाल है उसमें अपने आप को लगाना। मरने के बाद ये हमारे सारे दुनिया के नक्शे जो हमें नजर आ रहे ये हमें काम नहीं आएंगे। यौम ला यन्फउ मालू वला बनून इल्ला मन अतल्लाह बिकल्बिन सलीम। इंसान का जो माल है, जो औलाद है, इसमें से कोई चीज नफा नहीं देगी। इंसान को सिर्फ जो इस दुनिया की जिंदगी में अपने दिल पर मेहनत करके अपने दिल में ईमान को, आमाल की मोहब्बत को, अल्लाह की मोहब्बत को, इताअत को दाखिल किया होगा, अपने नफ्स को मुती फरमा बरदार बनाया होगा, ये चीज आदमी को नफा देगी। बाकी सब की नफी कर दी कुरान ने। दुनिया के जितने नक्शे हैं ये सारे नक्शे हमें नफा नहीं देंगे। नफा सिर्फ वो आमाल देंगे, वो चीजें देगी जिस रास्ते से हमारे दिलों में अल्लाह का ताल्लुक पैदा हो, अल्लाह से कुर्बत हमें मिले, अल्लाह से जोड़ पैदा हो। उन आमालों के करने से हमें इससे दुनिया में भी नफा होगा और आखिरत में तो बड़ा जबरदस्त नफा होगा, और यही चीज आदमी को काम देगी। इसलिए हर एक ईमान वाले से अल्लाह ने यूं फरमाया है कि जब तू मेरे पास आए तो ईमान को लेकर आना। ईमान का मुतालबा है, दुनिया की किसी चीज का अल्लाह ने हमसे मुतालबा नहीं किया। या अय्युहल्लज़ीना आमनू तक़ुल्लाह हक़्क़ तुक़ातिही वला तमूतुन्ना इल्ला व अंतुम मुस्लिमून। फरमाया कि दुनिया में तू जब तक रहे हर वक्त अल्लाह से डर के जिंदगी गुजार, हर जगह पर तन्हाइयों में, मजमे में, अंधेरे में, उजाले में, कारोबार में, खेती में, जहां कहीं भी तू हो अल्लाह के डर के साथ जिंदगी गुजार, और अल्लाह का डर पूरा पूरा अपनी जिंदगी में लाने की फिक्र कर, हर वक्त ये तस्वूर कर कि मेरा अल्लाह मुझे देख रहा है, मेरा अल्लाह मुझे देख रहा है। अगर मैंने उस अल्लाह के हुक्म के खिलाफ किया तो अल्लाह मुझे दुनिया में भी इसका वबाल मुझे भुगतना पड़ेगा, और मौत के वक्त तो उसकी बहुत सख्त तकलीफ होगी, और आखिरत में उसका भारी अजाब मुझे भुगतना पड़ेगा। इसलिए आदमी यूं हुक्म दिया कि 24 घंटे की जिंदगी पूरी आदमी अल्लाह के डर के साथ गुजारे, अल्लाह के डर के साथ। या अय्युहल्लज़ीना आमनू तक़ुल्लाह हक़्क़ तुक़ातिही वला तमूतुन्ना इल्ला व अंतुम मुस्लिमून। मौत आए तो कैसे आए, कि हमारे पास ईमान हो, ईमान के साथ हम दुनिया से जाए। इसलिए अपने ईमान की फिक्र करना बेहद जरूरी है। तो इस ईमान की फिक्र के लिए सबसे पहले हमें अल्लाह की नेमतें जो हमारे ऊपर है उसको याद करना। जब आदमी अल्लाह की नेमतों को जो हमारे ऊपर है उसको बार बार याद करेगा तो फिर उस अल्लाह का शुक्र भी अदा करेगा, फिर उस अल्लाह के सामने सही मानों में झुकने वाला बनेगा, उस अल्लाह की बात को सही तरीके से मानेगा। इसलिए सबसे पहले अल्लाह की नेमतें जो हमारे ऊपर है उन नेमतों का शुक्र अदा करे अल्लाह का, और हर वक्त सोचे कि अल्लाह ने कैसी कैसी मुझे नेमतें अता फरमाई। آنکھ کان زبان اور صحت مندی تندرستی ہے, یہ نعمتیں. پھر روزانہ ہم جن نعمتوں کا ہم استعمال کرتے ہیں اس کو آدمی سوچے, کھانے کے وقت جو اللہ ہمیں کھلا رہے ان نعمتوں کا آدمی یاد کرے. جب آدمی اللہ کی نعمتوں کو بار بار یاد کرے گا تو پھر اللہ کی اطاعت اور اللہ کا ڈر اور اللہ کی بات ماننا اس کے لیے آسان ہوگا. اور آدمی اللہ کی نعمتوں کو ہی یاد نہیں کرتا, اتنے دین بھر میں ہم اللہ کی کروڑا کروڑ نعمتیں استعمال کرتے لیکن کبھی ہم شکر گزاری نہیں کرتے, جس کی وجہ سے ہم نیڈر ہو کر بے خوف ہو کر گناہ کرتے ہیں, اطاعت نہیں کرتے صحیح معنوں میں. اس لیے اللہ کی نعمتوں کا ہم خوب شکر ادا کریں. جب آدمی اللہ کی نعمتوں کو نعمت سمجھے گا اور اس کا شکر ادا کرے گا تو پھر وہ اللہ کا دھیان بھی ہر وقت رہے گا. جب اللہ کا دھیان رہے گا تو پھر آدمی اپنے آپ کو گناہوں سے بچائے گا. اس لیے اس اللہ کے دھیان کو پیدا کرنے کے لیے ایک تو آدمی مسنون دعاؤں کا اہتمام کرے. ہر مسنون دعاؤں میں اللہ کا دھیان بندے کو پیدا کروایا ہے. آدمی جو مسنون دعائیں بڑی طاقتور دعائیں ہیں, بڑی 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 یعنی اس کے اندر نورانیت ہے اور سیدھی عرش تک پہنچنے والی ہے. موقع محل کی جو سنت دعائیں ہیں اس کا ہم اہتمام کرے, تو ان دعاؤں کا اہتمام, ہر عمل پر جو دعا بیان کی ہے اس کا ہم اہتمام کرے. دوسرا ہم صبح شام تین تین تسبیحات کا اہتمام کرے. یہ تین تین تسبیحات بڑی جاندار ہیں, پچھلے کلمے کی, استغفار کی, درود شریف کی. ان کے فضائل ہر وقت ہم سنتے رہتے کتابوں میں اور ہر وقت مجلس میں سنتے رہتے. ان فضائل کا استحضار اور دھیان ہمارے دل میں پیدا ہو کہ میرا ایک سبحان اللہ وہ ہر پہاڑ سے زیادہ وزنی ہے اور میں ایران سلام کی باتوں میں اپنا وزن وقت گزار رہا ہوں. میں تنہائی میں مجلس میں سبحان اللہ الحمدللہ اللہ اکبر سبحان اللہ وبحمدی سبحان اللہ العظیم, یعنی ایک ایک ذکر پر کتنے کتنے بڑے انعامات کے وعدے بیان فرمائے. آسمان اور زمین کے درمیان کا خلا ہو جاتا ہے. تملأ المیزان سبحان اللہ وبحمدی یہ میزان کو پور کر دیتا ہے, زمین کے خلا کو پور کر دیتا ہے. ایک ایک اللہ کے ذکر کے اندر اتنی بڑی طاقت ہے. یہ وحد پر ایک سبحان اللہ اعظم من وحد فرمایا, ایک سبحان اللہ کہنا وحد پہاڑ سے وزنی ہے. تو ہم اللہ کا ذکر اس دھیان کے ساتھ استحضار کے ساتھ کریں. ان جو سبحان اللہ کہہ رہے ہیں تو اس وقت اللہ کا استحضار ہمارے دل میں ہو. اور اللہ تمام عیبوں سے پاک ہے, منزہ ہے, بے عیب ہے, اس کا تصور ہو. اور الحمدللہ کہے تو اس کی ساری تعریفیں ہمارے ساتھ ہو, کسی کی تعریف ہمارے دل میں نہ رہے, صرف ایک اللہ وحدہ لا شریک ہو, اللہ کی بڑائی ہمارے دل میں آئے. تو یہ ذکر بھی اللہ کے دھیان کے ساتھ, درود شریف جب پڑھے تو اس وقت اللہ کے بھی بڑے صلوات و سلام جو دین لے کر آئے اور جو سنتیں ہمیں بتائی ہے اس کا استحضار ہمارے دل میں پیدا ہو, آپ علیہ الصلوۃ والسلام کی پوری زندگی ہمارے سامنے آ جائے, اس تصور کے ساتھ ہم درود شریف پڑھے اور اپنے گناہوں کو یاد کر کے ہم توبہ استغفار کریں. جو توبہ استغفار کی تسبیح ہے تو اپنے گناہوں کو یاد کر کے اپنے اندر ندامت اور شرمندگی پیدا کرے کہ اللہ مجھ سے گناہ ہو گیا معاف فرما دے. استغفر اللہ الذي لا اله الا هو الحي القيوم واتوب اليه, استغفر الله ربي من كل ذنب واتوب اليه. آدمی کو جو بھی استغفار یاد ہو اس کو استغفار کو کثرت کے ساتھ پڑھے, اپنے گناہوں کو یاد کر کے اس پر روئے, نادم ہو, شرمندہ ہو. فرمایا کہ ان تین تسبیحات کو خشوع خضوع کے ساتھ, دھیان کے ساتھ, اللہ کا دھیان جما کر پڑھنے کی آدمی کوشش کرے. پھر پورے دن میں قرآن پاک کی تلاوت کا اہتمام. یہ قرآن اللہ نے جو انسانوں کی ہدایت کے نازل فرمایا ہے اس میں ہماری ہدایت ہے, اس کو ہم پڑھیں گے, اس میں ہم غور و فکر کریں گے اور پڑھتے وقت یہ تصور کریں گے اے اللہ میری مقدر کی جتنے ہدایت ہے مجھے عطا فرما. اور اس وقت پڑھتے وقت تصور ہو کہ میں میرے اللہ سے بات کر رہا ہوں, میرے اللہ کا کلام ہے. اور اس قرآن کو بڑے عظمت کے ساتھ, احترام کے ساتھ روزانہ پڑھنے کا اہتمام کرے. جو ہمارے حفاظ کرام ہیں وہ تین تین پارے, ہمارے عام لوگ جو پڑھے لکھے ہیں وہ روزانہ ایک پارا روزانہ پڑھنے کا اہتمام. ایک پارا ہم پڑھیں گے تو پورے ایک مہینے میں ہمارا قرآن ختم ہو جائے گا. جو لوگ پڑھے ہوئے نہیں ہیں تو اس کو سیکھنے میں اپنا وقت اس قرآن کے سیکھنے میں لگائے. جو لوگ पढ़े हुए नहीं है और उनको शौक है तो पढ़ने वाले के पास बैठकर कुरान सुने, कोई पढ़ने वाला है उसके पास बैठकर कुरान को सुने। आप कुरान को पढ़े हुए नहीं है, आप सुनेंगे तो आपको सुनने का सवाब मिलेगा, एक वाजिब अमल का सवाब मिलेगा। इसलिए अगर आप पढ़े हुए नहीं है तो कुरान पढ़ने वाले के पास बैठकर हम सुने रोजाना, आठ घंटा पौन घंटा पढ़ने वाले के पास बैठकर सुने और सीख सके, ऐसे लोग हैं तो सीखने में अपना वक्त लगाए, बहरहाल हमारा ताल्लुक कुरान के साथ हो। कुरान आज हम कभी जमात में निकलते हैं, कुछ शौक पैदा हो जाता है, सीखने की तरतीब बना लेते हैं, घर आकर उसको छोड़ देते, नहीं वहां तो हमें एहसास पैदा हुआ। अब ज्यादा वक्त हमारा घर पर रहता है तो हम अपने घर के किसी फर्द के पास बैठो कुरान को सीखे। ये कुरान सीखना कोई ऐप की चीज नहीं है, ये तो बहुत भली चीज है। हदीस में अल्लाह के साथ ने फरमाया खैरुकुम मन तअल्लमल कुरान वअल्लमहु। आज हमने ये सोचा कि बचपन में मैं कुरान नहीं पढ़ा, अब मुझे सीखने की जरूरत है, ऐसी बात नहीं। साहबा ने जो कुरान सीखा, साहबा इकराम बचपन में ईमान नहीं लाए, वो तो बड़ी उम्र में ईमान लाए थे, कोई 50 साल की, कोई 60 साल की, कोई 70 साल की, कोई 80 साल की, इस उम्र में ईमान में दाखिल हुए, कुरान इस उम्र में सीखा, दीन को इस उम्र में सीखा। आज हम तो यही समझते हैं कि कुरान बचपन में सीखने की चीज है, हालांकि बचपन में सीखने की चीज नहीं, ये तो मुकल्लफ होने के बाद सीखने की चीज है। ठीक है, अल्हम्दुलिल्लाह हमारे यहाँ माहौल है, सिखाया जाता है, वरना मुकल्लफ होने के बाद तो कुरान उसको सीखना ही चाहिए। और इतना कुरान जिससे उसकी नमाज सही हो वो तो हर मुसलमान पर जरूरी है। बहरहाल कुरान के सीखने का माहौल हमें अपने घरों में जिंदा करना, जो नहीं पढ़े लिखे वो अपने घरों में मदरसे कायम करे, अपने घरों में कुरान को सीखे। आज हर घर में अल्हम्दुलिल्लाह अभी हमारे छोटे छोटे बच्चे उनके पास बैठ कर सीखे, ये कोई ऐब की चीज नहीं है, ये तो बहुत भली चीज है। खैरुकुम मन तअल्लमल कुरान वअल्लमहु, सबसे बेहतर आदमी वो है जो कुरान को सीखे और सिखाए। इसलिए अपने घरों में इस कुरान के अमल को हम जिंदा करें, और हमारे घर में रोजाना हम खुद भी अपनी जात से और अपने घर के तमाम अफराद से इसका एहतमाम करवाए कि थोड़ा सा वक्त फारिग करके 15-20 मिनट दुआओं में लगाए, थोड़ा सा वक्त यक्सु होकर सारी चीजें कटकर वतबत्तल इलैही तब्तीला, अल्लाह की तरफ पूरे मुतवज्जी होकर अपनी सारी जरूरतों को अल्लाह के सामने पेश करे। इसलिए कि हमारा सबसे बड़ा हथियार दुआ है। आज हमारे हालात, हमारे घरेलू हालात, हमारे मुल्क के हालात, हमारे सारे हालात अभी सारे टूटे हुए बिगड़े हुए, इन हालात का हल ये है कि हर ईमान वाला ईमान के रास्ते से, आमाल के रास्ते से, तौबा इस्तिग़फ़ार के रास्ते से अल्लाह की तरफ रुजू हो और अपनी अपना जबरदस्त हथियार जो अल्लाह ने दिया है वो दुआ, ये बहुत बड़े ताकतवर ताकतवर हथियार है। इस दुआ के रास्ते से आदमी अपनी तकदीर को आगे पीछे करवा सकता है, दुआ में वो ताकत है। इसलिए दुआ का हथियार हम इस्तेमाल करें और दुआओं में दिल लगाकर यकीन के साथ दुआ मांगने का हम एहतमाम करें। फजर नमाज यानी दुआओं की कबूलियत के बेशुमार अवकात बयान किए गए, उस वक्त भी हम दुआएं मांगे, फजर नमाजों के बाद भी दुआएं मांगे, रात को उठकर दुआएं मांगे, जिस वक्त अल्लाह मौका दे हम दुआ मांगे, लेकिन दुआ दिल जमई के साथ, अल्लाह के ध्यान के साथ, अल्लाह की तरफ मुतवज्जो होकर हम दुआ मांगे। आज हमारी दुआएं सरसरी है, यकीन के साथ नहीं है। अल्लाह ने फरमाया मुझसे मांगो मैं तुम्हारी मांग को पूरा करूंगा, अल्लाह ने हुक्म दिया, इसलिए हम पूरे अल्लाह की तरफ मुतवज्जो कर यकीन के साथ, दुआ तो कबूल होती ही होती है, ये पक्की बात है। इसलिए हम यकीन के साथ अल्लाह से अपनी दुआओं को मांगे, अपने लिए भी मांगे, पूरी उम्मत के लिए दुआओं का इंतजाम करे। हमारा बहुत बड़ा हथियार दुआ है, इसलिए दो दो रकात नमाज पढ़ के, जो जो अजान के बाद दुआ कबूल होती है, अजान इकामत के दरमियान दुआ कबूल होती है, फज नमाज के बाद सुबह वक्त अल्लाह की तरफ से ऐलान होता है, तो उन अवकात में हम दुआ मांगे। जिस वक्त भी अल्लाह तौफीक दुआओं का इंतजाम करे और हमारे सारे हालात का हल दुआ में अल्लाह ने रखा है, इसलिए यकीन के साथ दुआ मांगे। अल्लाह के हबीब अलैहिस्सलाम ने बदर के मौके पर क्या मांगा, दुआ ही मांगी और दुआ के जरिए से आसमान से मदद उतरवाई। इसलिए हम अभी अपनी दुआओं की मिकदार को भी बढ़ा दे और आमाल की मिकदार को भी बढ़ा दे। अभी हम सबको अल्लाह की तरफ रुजू होने की जरूरत है, हमारा अल्लाह की तरफ रुजू हुए बगैर हमारे हालात का हल नहीं हो सकता। अल्लाह ने कुरान में साफ फरमा दिया है कि तुम अपने हालात को अगर हल करवाना चाहते हो तो मेरी तरफ रुजू हो जाओ। तो ये सारे आमाल जो दुआएं हैं جو اذکار ہے، قرآن پاک کی تلاوت ہے، حرام سے بچانا، حلال پر اپنے آپ کو لگانا، یہ سارے اعمال ہے، یہ سارے اعمال اللہ سے قریب کرنے والے بھی ہے اور دعا کو بھی قبولیت کا مقام عطا فرمانے والے ہیں۔ تو ان اعمالوں کے ساتھ ہم دعا مانگتے رہیں گے اور ان اعمالوں کو کرتے رہیں گے تو انشاءاللہ اللہ کی ذات سے امید ہے کہ اللہ پاک ہمارے سارے حالات کو درست فرمائیں گے۔ کیونکہ ابھی ہمارے پاس وقت ہے، ساتھ ہی اللہ کی طرف متوجہ ہو اور اپنی تین تین تسبیحات کو قبلہ رخ ہو کر پوری کرے، پھر اس کے بعد اپنی ضروریات سے فارغ ہو کر مغرب کے بعد پورے دھیان کے ساتھ بات کو سنیں، خود بھی بیٹھے دوسروں کو بٹھائے، اس کے بعد آپ کو وقت دیا جائے گا۔ ہم اجتماع میں وقت پورا لے کر آئے ہیں، ہمارے ساتھ دنیاوی کوئی بھی ضرورت نہیں ہے، اس لیے ابھی سے ہم اس کی عادت ڈالیں، پھر انشاءاللہ اس ماحول میں اگر ہم نے ان اعمالوں کی پابندی کی تو پھر انشاءاللہ گھر کے ماحول میں ہمیں ان اعمال کا کرنا اللہ آسان کریں گے۔ اللہ ہم سب کو اس کی توفیق عطا فرمائے۔ سبحان اللہ۔